यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपालमा कोरोना विरूद्धको खोप ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खोप उत्पादक मुलुकका समकक्षीसँग वार्ता र पत्राचार। कोरोना विरूद्धको चिनिया खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै। अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने गरी आगामी वर्षको बजेटको कार्यान्वयन गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता। र रूसी राष्ट्रपतिले गरेको मानवाधिकार विरूद्धको कदमबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ध्यानाकर्षण गराउनुहुने। समाचार अब विस्तारमा। नेपालमा कोरोना विरूद्धको खोप ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उत्पादक मुलुकका समकक्षीसँग वार्ता र पत्राचार गर्नुभएको छ। राष्ट्रपति भण्डारीले पछिल्लो समय रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खोपका लागि आग्रह गर्दै पत्र लेख्नु भएको छ। राष्ट्रपति भण्डारीले पत्र मार्फत रूसमा उत्पादित स्पुतनिक भीको खरिद वा अनुदानमा कसरी हुन्छ त्यसका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ। राष्ट्रपति भण्डारीले यसअघि भारत र अमेरिकाका राष्ट्रपतिलाई पनि खोप उपलब्ध गराउन पत्राचार गरिसक्नु भएको छ भने चीनका राष्ट्रपतिसँग टेलिफोन वार्ता मार्फत खोप उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो। चीनले नेपाललाई दिने घोषणा गरेको 10 लाख मात्रा कोरोना विरूद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति बेजिङ जाँदैछ। चीनले नेपाललाई दिने घोषणा गरेको खोप मध्ये भोलिसम्म 8 लाख मात्रा नेपाल आइपुग्ने बताइएको छ। पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मृत्युदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विगत 5 दिन यता संक्रमण दर घट्दै गएको र आज र हिजो 4,369 जनामा मात्रै नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 5 दिन अघि 6,741 संक्रमितको संख्या रहेकोमा हिजो यो संख्या घटेर 4,000 झरेको हो। कोरोनाबाट ज्यान गुमाउनेको संख्या हिजो 109 रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले 10,986 नमूनाको पीसीआर परीक्षण गर्दा 3,702 जना र 1,784 नमूनाको एन्टिजेन परीक्षण गर्दा 667 जना गरी 4,369 जनामा संक्रमण पुष्टि भएको बताउनुभयो। कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा पछिल्लो समय मृत्युदरमा कमी भएको छ। दैनिक 15 देखि 17 जनाको मृत्यु हुने गरेकोमा अहिले यो संख्यामा कमी आएको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो। त्यस्तै डडेलधुरामा कोरोना संक्रमणको दरमा पनि कमी आएको छ। करिब 1 साता यतादेखि 15 देखि 20% मात्रै कोरोना संक्रमित देखा पर्न थालेका स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 को विभिन्न जिल्लाहरूमा पनि कोरोना संक्रमणको दर घट्न थालेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष 2078-79 बजेटको प्रभावकारी कार्यान्वयन हुने बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2078-79 बजेटका विशेषताका बारेमा जानकारी दिन अर्थ मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कोविडको महामारीलाई कम गर्न र मुलुकको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने गरी बजेटको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनु भयो। अर्थमन्त्री पौडेलले सबै जनतालाई खोपको सुविधा हुने गरी आगामी दिनमा सबै सम्भावनाहरूको खोजी गर्दै अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। विपक्षी दलको गठबन्धनले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्ध रूपमा सशक्त आवाज उठाउन राजनैतिक दलका नेता र कार्यकर्ता तथा जनसमुदायमा आह्वान गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा हिजो बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले संविधान विपरीतका काम कार्यवाहीमा सहयोगी नहुन राज्यका निकायलाई आग्रह गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दिनुहुन्छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनवाई नै शुरू नभई इजलास गठनकै विषयमा विवाद भएको छ। उक्त विवादको सुनवाई हेर्दा हेर्दैमा मंगलबारका लागि तोकिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपक कुमार कार्की, डाक्टर आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बम कुमार श्रेष्ठको संवैधानिक इजलास गठनकै विषयमा प्रश्न उठाइएपछि सैद्धान्तिक छलफलमा प्रवेश हुन पाएको छैन। प्रधान न्यायाधीश राणाको नेतृत्वमा संवैधानिक इजलास गठन गरी प्रतिनिधि सभा विघटन विरूद्धका रिट निवेदनमा सुनवाई शुरू भएको थियो। रिट निवेदक पक्षका कानून व्यवसायीले इजलास गठनकै विषयलाई लिएर प्रश्न उठाएपछि विषयवस्तुमा अझै प्रवेश हुन सकेको छैन। गत वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ। बोर्डले सो सम्बन्धी प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ। यही जेठ 13 गतेदेखि एसईई र जेठ 26 गतेदेखि कक्षा 12 परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख 27 गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो। पाँच थरमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। घटनामा दुईजना घाइते भएका छन्। झापाको बिर्ता मोड़बाट ताप्लेजुङ जाँदै गरेको एम्बुलेन्स गएराती करिब 2:30 बजे फिदिम नगरपालिका 3 सुमरीमा चोकमा सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकी पाँच थरको याङ बरक गाउँपालिका 2 फलैचाकी 50 वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएकोमा आज बिहान उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घाइतेहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। सेफेक सुन्डो राष्ट्रिय निकुञ्ज डुवल्पामा 4 हिउँ चितुवामा सेटेलाइट जीपीएस कलर जडान गरिएको छ। अघिल्लो वर्ष 2 र यो वर्ष 2 गरी 4 हिमचितुवामा सेटेलाइट जीपीएस कलर जडान गरिएको निकुञ्जले जनाएको छ। वन तथा वातावरण मन्त्रालयको 2075 भदौ 25 गते मन्त्रीस्तरीय निर्णय अनुसार ती हिउँचितुवामा जीपीएस जडान गरिएको हो। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जून 16 स्विजरल्याण्डको जेनेभामा हुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा आफूले रूसी राष्ट्रपतिलाई विगतमा लिएको मानवाधिकार विरूद्धको कदमहरूबारे ध्यानकर्षण गराउने बताउनु भएको। अमेरिकी शहीद दिवसको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति बाइडेनले रूसी राष्ट्रपति पुटिनले गरेको मानवाधिकारको उल्लंघनबारे अमेरिका चुप लागेर बस्न नसक्ने भेटमा प्रष्ट पार्ने पनि बताउनु भएको छ। राष्ट्रपति जो बाइडेनले अमेरिकाको राष्ट्रपति पद सम्हालेदेखि अमेरिका र रूस बीच तनाव बढ़ेको छ। जुन 16 हुने भेटमा मानवाधिकार उल्लंघन, द्विपक्षीय सम्बन्ध, आणविक स्थायित्व र क्षेत्रीय द्वन्दबारे दुई राष्ट्रपति बीच गम्भीर छलफल हुने जनाइएको छ। छिमेकी भारतमा कोरोना संक्रमित हुने संख्या निरन्तर घट्दो क्रममा रहेको छ। गत 24 घण्टामा भारतमा 1,53,485 संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो 24 घण्टामा 1,74,000 रहेको थियो। भारतमा गत 24 घण्टामा 3,129 जनाको मृत्यु भएको छ भने यो संख्या अघिल्लो 24 घण्टामा 3,614 रहेको थियो। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश 1-2 बागमती र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षा हुने र प्रदेश 1 र बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालमा कोरोना विरूद्धको खोप ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खोप उत्पादक मुलुकका समकक्षीसँग वार्ता र पत्राचार। कोरोना विरूद्धको चिनिया खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै। अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने गरी आगामी वर्षको बजेटको कार्यान्वयन गर्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता र रूसी राष्ट्रपतिले गरेको मानवाधिकार विरूद्धको कदमबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ध्यानकर्षण गराउनुहुने। यसका साथै 9 बजेको समाचार यहीँ पूरा हुन्छ। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।